नमस्कार, अन्तरसंवादबाट सन्तोष रिग्मी। मुलुकमा गणतन्त्र घोषणा भएको 18 वर्ष पूरा भएको छ। जनआन्दोलन, 10 वर्षीय माओवादी सशस्त्र द्वन्द्व, मधेस तथा थारू लगायतका समुदायको आन्दोलन लगायतको बलमा 2065 जेठ 15 गते मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा घोषणा भएको हो। 240 वर्षीय शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना गर्ने कार्यमा अगुवाई गरेका तत्कालीन मूलधारका दलहरूले जनअपेक्षा अनुरूप काम गर्न नसकेको भनी गत निर्वाचनमा जनताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 मत दिएपछि सोही दलले हाल सत्ता सञ्चालन गरिरहेको छ। संवैधानिक व्यवस्था अनुरूप 2/3 सरकारले आज संसदको संयुक्त बैठकमा आफ्नो सरकारको पहिलो बजेट प्रस्तुत गर्दैछ। शासन व्यवस्थाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण, प्रतिबद्धता, सरकार सञ्चालन, पहिलो वर्षको बजेट लगायतका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। महामन्त्रीज्यू,
हजुर नमस्कार,
स्वागत छ। अब जस्तो पछिल्लो समयमा यहाँहरूको पार्टीले 2/3 मत ल्याइसकेपछि अब शासन व्यवस्था यो पार्टीले कसरी सञ्चालन गर्छ, यस अघिका आन्दोलनहरूका उपलब्धिहरू, मूलत शासन व्यवस्थाप्रतिको प्रतिबद्धता के कस्तो हुन्छ भन्ने बारे आम तहमा एउटा चासो देखिएको छ र खास गरी जसले यो राजनैतिक परिवर्तनमा भूमिका निर्वाह गरे उनीहरूले जनअपेक्षा अनुरूप काम गर्न नसक्दा नसक्दै पनि आफू अलि किनारा पर्दा पनि ती प्रश्नहरू गरिरहेका छन्। अब नयाँ दलले चाहिँ मत त पायो तर दलले कसरी चाहिँ मुलुक चलाउँछ भन्ने।
धन्यवाद छ। सर्वप्रथम त म 18 गणतन्त्र दिवसको सबैलाई शुभकामना दिन चाहन्छु। यो मुलुकमा लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय, मानवाधिकार, सुशासन र समृद्धिका खातिर नेपाली नागरिकले पटक पटक गरी आएको जनआन्दोलन, त्याग र सङ्घर्षको गौरवपूर्ण इतिहासलाई स्मरण गर्न चाहन्छु र यो गणतन्त्र दिवसको म हार्दिक शुभकामना दिन चाहन्छु। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक र चुनौतीपूर्ण जनमत प्राप्त गरेको छ र त्यसको जगमा अहिले नेपालको शासन व्यवस्था हामीले अगाडि ल्याइराखेका छौँ। हामीले नेपालको सार्वसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै अगाडि बढ्नुपर्ने एउटा अहिलेको ऐतिहासिक आवश्यकता छ र कति पनि विचलित नभइकन अहिलेको मुलुकको शासन व्यवस्थालाई समृद्ध बनाउँदै लिएर जाने सन्दर्भमा हामी दृढ छौँ र त्योतर्फ क्रियाशील छौँ। आम नागरिकको साथ र सहयोग भरोसामा अहिलेको व्यवस्थालाई अगाडि बढाउने तर्फ हामी सघन कार्यमा लागेका छौँ। यो मुलुकको लागि एउटा महत्त्वपूर्ण सुशासन, समृद्धि, लोकतन्त्र र लोक कल्याणकारी राज्य स्थापनाको लागि कदम हो, महत्त्वपूर्ण कदम हो भन्ने मलाई लाग्छ र त्यो गर्दैछौँ हामी।
जस्तो अब संविधानको चाहिँ भनौँ न संशोधनको विषय या संविधानमा भएका व्यवस्थाहरूमाथिको पुनर्विचारको विषय अहिले चर्चामा छ, यी विषयहरू चाहिँ संशोधन गरेर जानुपर्छ भन्ने कुराहरू उठिरहेको छ। त्यसै सन्दर्भमा कतिपय तहबाट होइन अब यो शासकीय स्वरूप या शासकीय प्रणाली, शासन व्यवस्थालाई नै पनि कतिपय हिसाबले चाहिँ परिवर्तन गर्नुपर्छ या समीक्षा गर्नुपर्छ, यो 18-19 वर्षको यात्राको चाहिँ समीक्षा गर्नुपर्छ भन्ने खालका कुराहरू आइरहेका छन्। यहाँकै दलका कतिपय नेताहरूका तर्फबाट आएका भनिएका अभिव्यक्तिहरूले पनि अलिकति यो पार्टी अलिक फरक हिसाबले अगाडि बढ़न खोज्यो कि भन्ने खालका टिप्पणीहरू पनि भइरहेका छन्। खास गरी नागरिक समाजका अगुवाहरू या तत्कालीन चाहिँ शाहवंशीय राजतन्त्र अन्त्य गरी व्यवस्था परिवर्तनमा लागेका मानिसहरू, सक्रिय भएका मानिसहरू आज के भनिरहेका छन् भने हामीले त ल्यायौं, हामीले गर्ने गर्यौं, तर अब चलाउने त उहाँहरूले हो, जनताले उहाँहरूलाई मत दियो, अब उहाँहरूले कसरी चलाउनुहुन्छ त्यो हेर्न बाँकी छ, उहाँहरूको प्रतिबद्धता व्यवहारमा कसरी आउँछ भनिरहनु भएको छ, के छ यहाँहरूको प्रतिक्रिया त्यसमा?
विशेष त नेपालको संविधानले नै परिकल्पना गरेको, आम नागरिकले अपेक्षा गरेको जनमुखी सुशासन, विकास र समृद्धिका लक्ष्यहरू पूरा गर्नको लागि नागरिकको जीवनस्तरमा सुधार ल्याउने परिकल्पनामा प्रतिबद्ध रहेको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी र त्यतैतर्फ हामी उन्मुख भएर काम गरिराखेका छौँ र त्यसको लागि आवश्यक पर्ने खण्डमा नागरिकका अधिकारहरूलाई कुण्ठित नपार्ने गरी सुशासन र समृद्धिका लागि आवश्यक संशोधनहरू हामीले गरेर जानुपर्छ र त्यसको लागि संविधान संशोधन पनि एउटा महत्त्वपूर्ण हो। संविधान संशोधनको लागि यस अगाडिको सरकारले जेएनजी आन्दोलनभन्दा अगाडिको सरकारले पनि यसलाई महत्त्वपूर्ण एजेन्डाको रूपमा सरकार गठन हुँदैका बखत अगाडि सारेको थियो तर त्यो उपलब्धिमा परिणत हुन सकेन, त्यहाँ संविधान संशोधनका कामहरू हुन सकेनन् र संविधान संशोधनका थुप्रै मागहरू पनि आउने गरेका छन्, विशेष गरी नागरिक अधिकार, विभिन्न समूह समुदायको अधिकारदेखि लिएर सुशासनलाई नै समृद्ध बनाउने दृष्टिकोणबाट पनि यो आवश्यक छ भन्ने हिसाबको जनचर्चाहरू छ र विश्लेषकहरूले पनि त्यसलाई राम्रोसँग प्रस्ताउँदै आउनु भएको छ। अहिले सरकारले एउटा कार्यदल बनाएर संविधान संशोधनको बारेमा एउटा टकिङ नोट्स तयार गर्नको लागि गृह कार्यहरू गरिराखेको छ। त्यसमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू त्यो कार्यदलमा हुनुहुन्छ, त्यसले कामहरू गरिराखेको छ। केही दिन अगाडि संसदमा प्रतिनिधित्व गर्ने दल र संसद बाहिरका दलहरू पनि आमन्त्रित गरेर प्रधानमन्त्री कार्यालयमा एउटा छलफल भएको थियो र त्यसमा धेरै कुराहरू विशेष गरी शासकीय स्वरूपसँग सरोकार राख्ने कुराहरू छलफलको लागि बढी प्रस्तावित भए जस्तो लाग्छ। केही चाहिँ यो निर्वाचनसँग सम्बन्धित कुराहरू पनि छन् र यो सबैलाई समेटेर संविधान संशोधन उपयुक्त समयमा गर्ने र शासकीय स्वरूपलाई पनि छरितो बनाउने दृष्टिकोणबाट अहिलेको त्यो भाग, संविधान संशोधनको भाग र शासकीय स्वरूपलाई छरितो बनाउने भागका कामहरू अगाडि बढेका छन्। यो आवश्यक पनि छ किनभने हामीले निर्वाचनबाट परिणाम लिएर आउँदैमा सबै कामहरू हुन सक्दैनन्, त्यसमा ऐन कानुन संविधानमा पनि थुप्रै सुधारका कुराहरू गर्नुपर्छ, विशेष गरी समय सापेक्ष सुधारका कामहरू गर्नुपर्छ। एक बखत हामीले 601 जनाको संविधान सभा निर्माण गर्यौँ, विशेष गरी समावेशितालाई ख्याल गर्ने दृष्टिकोणबाट त्यसमा भौगोलिक, जातीयता लगायतका समावेशी कुराहरूलाई ख्याल गर्ने दृष्टिकोणबाट एउटा ठुलो संविधान सभा, ठुलो संख्याको चाहिँ संविधान सभा थियो। त्यस पछाडि हामीले त्यसलाई कट डाउन गऱ्यौँ, एउटा सानो साइजको भनेर परिभाषित गऱ्यौँ, अहिलेको प्रतिनिधि सभा, राष्ट्रिय सभाको कुरा र त्यो सँगसँगै फेरि थपिएर आएको छ प्रदेश सभाको कुरा पनि थपिएर आएको छ। अहिले 550 जना प्रदेश सभा सदस्यहरू निर्वाचित गर्ने व्यवस्था छ र त्यो माथि चाहिँ आम नागरिकको प्रश्नहरू छन्, यत्रो ठुलो किन चाहियो, यस्तो किन चाहियो भन्ने प्रश्नहरू छन्, यस्तै अरू ठाउँमा पनि प्रश्नहरू छन्, त्यसलाई हामी संशोधन गर्न चाहन्छौँ। पछिल्लो समय सरकारले 22 मन्त्रालय, प्रधानमन्त्री कार्यालय सहितको 22 चाहिँ मन्त्रालयलाई त्यसलाई घटाएर 18 सीमित गर्ने गरी निर्णय गरेको छ र त्यसै गरी चाहिँ यो आवश्यक ठाउँमा चाहिँ संविधान मार्फतै जानुपर्ने कुराहरूलाई संविधान मार्फतै संशोधन गरेर जाने गरी तयारीहरू, कामहरू भइराखेका छन्। यसले समग्रमा सुशासन र समृद्धिको चाहिँ रेखालाई पुरा गर्ने सन्दर्भमा हामी काम गरिराखेका छौँ र सरकार अगाडि बढिराखेको सन्देश पनि आम नागरिकले पाइराख्नु भएको छ र त्यतातर्फ अहिलेको मुख्य ध्यानहरू गएको छ।
हजुर, जस्तो अब कुरा गर्दै गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा यहाँहरूको प्रतिबद्धता के हो भन्ने चाहिँ विशेष अहिले त्यो चाहिँ एउटा जिज्ञासा देखिएको छ। यहाँहरूको प्रतिबद्धताका बारेमा चाहिँ यहाँहरूले प्रष्ट पार्न अलि नपुगेको हो जस्तो लाग्छ यहाँहरूलाई आफैलाई, कि होइन हामी प्रष्टै छौं तर किन यस्ता प्रश्नहरू उठाइरहेका छन् भन्ने तर्क यहाँहरूको?
यो संघीय लोकतान्त्रिक गणतन्त्र प्रतिको प्रतिबद्धतामा हामीले हाम्रा दस्तावेजहरूमा, हामीले बोल्ने क्रममा धेरै ठाउँमा हामीले प्रष्ट पार्दै आएका छौँ। हाम्रो पार्टी सभापति रवि लामिछानेज्यूले अहिले पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले पनि आज गणतन्त्र दिवसकै अवसरमा कार्यक्रम आयोजना गर्नुभएको छ। त्यसमा हामीलाई पनि निमन्त्रणा छ, धेरै चाहिँ व्यक्तित्वहरूलाई निमन्त्रणा छ। यो सबै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रतिको प्रतिबद्धता हो, यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन। यो त प्रश्न उठाउनु नै आफैमा चाहिँ यो राम्रो बुझाइ नभएको हुन सक्छ, हामीप्रतिको बुझाइ, हामीले राखेको प्रतिबद्धता त्यो नभएको हुन सक्छ भन्ने लाग्छ मलाई। त्यो कारणले गर्दाखेरि अब आजको क्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रतिको प्रतिबद्धताको प्रश्न आवश्यक छैन, हामी पूर्ण प्रतिबद्ध छौँ। र त्यसैको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएर हुर्किएर अहिले चाहिँ आफ्नो कामहरू गरिराखेको छ, अहिले करिब दुई तिहाई मत, दुई तिहाई सङ्ख्यामा हामी संसदमा छौँ र त्यहाँबाट पनि हाम्रो पूर्ण प्रतिबद्धता जाहेरहरू भइराखेको छ। त्यो कारणले गर्दाखेरि मुलुकलाई समृद्ध बनाउने सन्दर्भमा अग्रगामी कदमहरू हामी चाल्छौँ र विश्वले अवलम्बन गरिराखेका लोकतान्त्रिक विधि प्रक्रियाहरूलाई पनि हामी अवलम्बन गरेर अगाडि बढ्छौँ। यसमा कुनै शंका गर्नुपर्ने कुरा छैन, अझ यसलाई सुदृढ गर्न, यसलाई समृद्ध गर्न, अब किनभने लोकतान्त्रिक गणतन्त्रको चरित्र चाहिँ आम नागरिकको भावना समेटेर त्यसलाई कार्यान्वयन लिएर जाने, आम नागरिकको भावनालाई साक्षात्कार गर्ने जुन चरित्र हो त्यो चरित्रमा राष्ट्रिय स्वतन्त्र पार्टी खरो उत्रिन्छ, उत्रिँदै आएको छ र यसमा हामी पूर्ण प्रतिबद्ध छौँ।
हजुर, अब ठ्याक्कै प्रश्न गर्ने बेला त भइसकेको छैन, सरकार गठन भएको दुई महिना भएको छ। यद्यपि तत्कालीन आन्दोलनको अगुवाई गरेका दलहरूलाई जसरी जनताले चाहिँ तत् समयमा सहयोग गरे पनि पछिल्लो समयमा चाहिँ उहाँहरूप्रति जनताको उहाँहरूको कामप्रति जनताले विश्वास गरेनन् र यहाँहरूलाई अहिले ठूलो पार्टी बनायो, झण्डै दुई तिहाईको मतसहित यहाँहरूले अहिले सरकार चलाइरहनु भएको छ। समृद्धिको सन्दर्भमा कुराकानी गरिरहँदा अथवा जनअपेक्षाका बारेमा कुरा गरिरहँदा वर्तमान सरकार कसरी सञ्चालन भइरहेको छ, सत्तारूढ पार्टीको महामन्त्रीले सरकार सञ्चालनलाई कसरी हेरेको छ?
यो सरकार सञ्चालनको दृष्टिकोणबाट हेर्दाखेरि अथवा बाहिरबाट हेर्दाखेरि कतै अब यो सभापतिज्यू सरकारको प्रमुख हुनुहुन्न र वरिष्ठ नेताले सरकारको प्रमुखको जिम्मेवारी, प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्नुभएको छ, कतै चाहिँ यहाँभित्र अप्ठ्यारोको छ कि यस्तो केही छ कि भन्ने बाहिरको दृष्टिकोण हुनसक्छ। तर प्रधानमन्त्री ज्यू पार्टी सभापति रवि लामिछानेज्यूकै प्रस्तावमा संसदीय दलको नेता हुनुभएको र उहाँकै प्रस्तावमा प्रधानमन्त्री हुनुभएको र उच्च स्तरीय समझदारी छ, असाध्यै घनीभूत समझदारी छ प्रधानमन्त्रीज्यू र पार्टी सभापति रवि लामिछानेज्यूको बीचमा, असाध्यै चाहिँ राम्रो सम्बन्ध छ, छलफल बाटै धेरै कुराहरू निर्णय भएर अगाडि बढ्छन्। यो चिजमा अब यो बाहिरबाट हेर्दाखेरि कतै छैन कि अथवा चाहिँ त्यस्तो भएको छैन कि भन्ने कुराहरू त्यस्तो हुनसक्छ, त्यो त्यस्तो छैन, बाहिरबाट अनुमान गरे जस्तो छैन, हामीले नजिकै बसेर कामहरू गरिराखेका छौँ। त्यो कारणले गर्दाखेरि पार्टीको मूल लाइनमै, मूल भावमै अहिले सरकार अगाडि बढिराखेको छ। विशेष गरी पार्टीले गत निर्वाचनमा जुन हिसाबको वाचा गरेको थियो वाचा पत्र मार्फत, त्यही वाचालाई पूरा गर्ने दृष्टिकोणबाट सरकार अगाडि बढिराखेको छ र पार्टीको इनलाइनमै सरकार अगाडि बढिराखेको छ। अब कति कुराहरू मसिनोसँग गर्नुपर्ने कुराहरूमा पार्टीले धारणा बनाउन आवश्यक पनि छैन, किनभने देश र जनताको हितमा काम गर्ने भएको कारणले गर्दाखेरि त्यो हितमा एउटा दीर्घकालीन समृद्धि सुशासन हासिल गर्नको लागि गर्नुपर्ने कामहरूमा सरकारले आफ्नो तरिकाले आफ्नो चाहिँ गृह कार्य गरेर तत्तत् मन्त्रालय मार्फत कामहरू अगाडि बढाइ पनि राखेको छ। त्यसमा पार्टीले सधैँ निर्देशन गर्ने भन्ने कुराहरू हुँदैन, तर पार्टीको चाहिँ मूल धारणा, मूल विचारसँग आधारित रहेर, विशेष गरी वाचा पत्रसँग आधारित रहेर, पार्टीको मूल नेतृत्वहरूसँग छलफल गरेर अगाडि बढ्ने कुरामा सरकार अगाडि बढिराखेको छ र त्यसमा पार्टीले 100% सहयोग गरेर अगाडि बढेका छौँ।
हामी अन्तर्सम्वादमा छौं। मुलुकमा गणतन्त्र घोषणा भएको 18 वर्ष पूरा भई 19 वर्ष प्रवेश गरेको छ। आज गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुनिखेलमा विशेष समारोहको पनि आयोजना गरेको छ। संवैधानिक व्यवस्था अनुरूप आजै सरकारले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछ। यिनै विषयमा कुराकानी गरिरहेका छौं सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी हामीसँग कुराकानीमा हुनुहुन्छ। अब अलिकति बजेटमा केन्द्रित हौं। यहाँको नीति तथा कार्यक्रम आइसकेको छ र त्यो नीति तथा कार्यक्रमलाई बजेटले कार्यान्वयनमा लैजाने हो। बजेटका सन्दर्भमा बजेट सरकारले गरिरहेको तयारी या आज आउने बजेटलाई लिएर सत्तारूढ़ पार्टीले के दृष्टिकोण बनाएको छ र यो बजेटले कसरी चाहिँ जनअपेक्षा पूरा गर्छ भन्ने यहाँलाई लागेको छ?
विशेष गरी अहिलेको आम नागरिकको चासो सुशासन र समृद्धिमा केन्द्रित देखिन्छ। यो कसरी सुशासन हुन्छ किनभने जुनसुकै कार्यालयमा जहाँसुकै जाँदाखेरि पनि सुशासन पाउन नसकेको गुनासोहरू थियो र यसले विशेष गरी अब भ्रष्टाचारको एउटा चरम दोहनमा सरकार राज्य पर्यो र आम नागरिकले एकदमै दुःख पाए भन्ने हिसाबको थियो। अब त्यसका कारणले गर्दाखेरि देशमा उद्योग धन्दा कल कारखानाहरू बन्द हुन पुगे, रोजगारीहरू सिर्जना हुन सकेनन् र युवाहरू विदेश पलायन हुनु पर्यो र लाखौं युवाहरू विदेश पलायन हुँदाखेरि देशभित्र युवाहरू देख्नै पनि मुस्किल हुने, विशेष गरी गाउँ गाउँमा जाँदाखेरि त युवाहरू देख्नै पनि मुस्किल हुने त्यस्तो एउटा अवस्था सिर्जना भएको छ र त्यो सँगसँगै विकास निर्माणमा असाध्यै धेरै ढिला सुस्ती यो दुई वर्षको समय अवधिभित्र सक्नुपर्ने काम दशौं वर्ष पनि नसकिने र सडकहरू अलपत्र हुने, पुलहरू अलपत्र हुने, भवनहरू अलपत्र हुने, बनिसक्दाखेरि त्यसको औचित्य नै समाप्त हुने स्थितिमा पुग्ने त्यो खाले जुन एउटा परिस्थिति छ यसलाई चिर्ने गरी यो बजेट आउनुपर्छ र सरकारको नीति कार्यक्रमले पनि त्यसलाई लक्षित गरेको छ भन्ने आम दृष्टिकोण अहिले रहेको छ। त्यो कारणले सरकारको नीति कार्यक्रम पनि त्यसैतर्फ लक्षित छ र त्यो नीति कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट तयारी भएको छ भन्ने मैले सन्देशहरू पाएको छु। यो बजेट हुन त सम्बन्धित मन्त्रालयले सरकारले तयारी गर्ने कुरा र एकैचोटि संसदमा प्रस्तुत गरेपछि मात्रै त्यसका चाहिँ अङ्कहरू, त्यसको चाहिँ भारहरू हामीले जानकारी पाउने एउटा चाहिँ दृष्टिकोण छ। यसलाई हामीले चाहिँ पहिले नै जान्ने गरी, पहिले नै थाहा पाउने गरी त्यस्तो चाहिँ पनि गरेनौँ। यो विशुद्ध बजेट निर्माणमा संलग्न अधिकारीहरूले यसलाई निर्माण गर्ने, विशेष गरी सरकारको नीति कार्यक्रममा आधारित रहेर निर्माण गर्ने भन्ने दृष्टिकोणबाट त्यसलाई स्वतन्त्र छाडिएको पनि छ। यस अगाडि बजेट निर्माण गर्ने क्रममा चाहिँ धेरै चाहिँ चलखेलहरू भए, सूचनाहरू बाहिर चुइए भन्ने हिसाबको छ। त्यसलाई हामीले पूर्णत चाहिँ त्यसलाई निषेध गरेर एउटा जुन हिसाबको आन्तरिक तयारी गरेर त्यसलाई सदनमा ल्याएपछि मात्रै जानकारी हुने हो, त्यही हिसाबको अहिले हामीले चाहिँ कामहरू गरिराखेका छौँ। र अहिलेको मूल कुरा चाहिँ देशमा रोजगारी सिर्जना गर्ने तर्फ निजी क्षेत्रलाई पनि प्रोत्साहित गरेर लिएर जाने कुरामा र अहिले बन्द भएका ठुला उद्योगहरूलाई निजी साझेदारी समेतमा चाहिँ अगाडि बढाउने तर्फ चाहिँ बजेट आउँछ भन्ने मलाई लागेको छ। त्योतर्फ छलफलहरू भएका थिए। त्यसै गरी सुशासनलाई डिजिटलाइज प्रविधि मार्फत चाहिँ अझ राम्रो बनाउँदै लिएर जाने, अब धेरै सेवाहरू डिजिटलाइज गर्ने, मोबाइलबाट कम्प्युटरबाट सेवाहरू चाहिँ प्राप्त गर्न सकिने हिसाबले अगाडि लिएर जाने, धेरै सेवाहरू घर घरमै पुर्याउने दृष्टिकोणबाट बजेटहरू आउने तयारी भएको छ भने विकास निर्माणको दृष्टिकोणमा चाहिँ भौतिक पूर्वाधार, विशेष गरी भौतिक पूर्वाधारको दृष्टिकोणमा हेर्ने हो भने चाहिँ छरितो र आवश्यक पूर्वाधारहरू छिटो निर्माण गर्ने दृष्टिकोणबाट बजेटहरू आउँदैछ। कनेक्टिभिटी, रोड कनेक्टिभिटीलाई प्रभावकारी बनाउने दृष्टिकोणबाट बजेटहरू आउँदैछ भने अरू पूर्वाधार विकासमा पनि हामी अलि बढी जोड दिने गरी तयारी गर्दैछौँ।
हजुर, अब महामन्त्रीज्यू, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ। यहाँको पार्टी जीवनका बारेमा कुराकानी गरिहालौँ। यहाँहरू आगामी असारको 7-9 महाधिवेशनको पनि मिति तय गरेर यहाँहरूले अब तल्लो तहमा अधिवेशनहरू सञ्चालन गरिरहनु भएको छ। यहाँको सभापतिले अब गुटबन्दी नगर्नुहोस् भनेर भन्नुपर्ने नै गरी यहाँहरूको पार्टीमा पनि केही समस्याहरू देखिएको छ। अब नेतृत्व चयन प्रक्रिया के कसरी अगाडि बढ्दैछ, कसरी यहाँहरूले त्यो टुङ्ग्याउनुहुन्छ, प्रतिस्पर्धा हुन्छ कि सर्वसम्मति हुन्छ कि के अवस्था देखिएको छ?
नयाँ पार्टी करिब चार वर्ष हुँदै गरेको पार्टी निर्माणको लागि एउटा चुनौतीहरू हुनु स्वाभाविकै हो र चार वर्षको अवधिमा देशकै ठूलो पार्टी निर्माण भइराखेको छ। त्यो कारणले गर्दाखेरि धेरै सदस्यहरू जोडिन खोज्दै गर्दाखेरि त्यहाँ कुन सदस्य कसरी के जिम्मेवारीमा के काम गर्ने भन्ने अन्यलता हुने, प्रशिक्षणहरूको कमी हुने र संगठन निर्माणमा पनि केही चुनौतीहरू हुने स्वाभाविकै हो। त्यो कारणले यो स्वाभाविक रूपमा यो चुनौतीहरूलाई हामीले लिएका छौँ र यसलाई समाधान गर्ने दृष्टिकोणबाट पार्टीले काम गरिराखेका छ। पार्टी मूल नेतृत्व त्यसमा दिनरात खटिराखेको छ। अहिले सरकारभन्दा बाहिर रहेका नेतृत्वहरूले पार्टी सञ्चालनको मूल कामहरू गरिराख्नु भएको छ, किन यो आवश्यक पनि थियो र यो राम्रो पनि भयो भन्ने मलाई लाग्छ। सँगसँगै चाहिँ अब अहिले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन हामीले असारको 7-8 र 9 गते गर्दैछौँ र सबैको चासो हुनु स्वाभाविकै पनि हो। अब नेतृत्व कसरी अगाडि बढ्छ, नेतृत्वमा केही फेरबदल हुन्छ कि हुँदैन भन्ने हिसाबको चासो हुनु स्वाभाविकै हो। त्यो कारणले गर्दाखेरि अब हामी
मूलत
संक्षेपमा चाहिँ पार्टीले एउटा समृद्ध मुलुक निर्माणको लागि काम गर्न सक्ने पार्टी निर्माण गरेर अगाडि बढ्छ र पार्टीको नेतृत्व पनि त्यही अनुसारको चाहिँ चयन गरेर अगाडि बढ्छ। मूल नेतृत्वमा त्यति धेरै चाहिँ फेरबदल हुँदैन। पार्टीको पदाधिकारीहरू मा निर्वाचन भएर अगाडि बढ्ने या सहमतिमा अगाडि बढ्ने भन्ने कुराहरू यस्तो टुङ्गोमा लागिसकेको छैन। यो तत् अवस्थामा छलफल भएर जाने कुरा हो। अहिलेको दृष्टिकोणबाट पार्टी एउटा मजबुत भएर अगाडि बढ्छ महाधिवेशन पश्चात।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै विदा दिनुहोस्। नमस्कार।